यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा नेकपा एमाले प्रवेश गरेका 4 सांसदलाई कार्यवाही गरिएको संघीय संसदलाई जानकारी। कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी 3 मन्त्रीद्वारा सामूहिक राजीनामा। कोरोना संक्रमण बढ़न नदिन आवश्यक सतर्कता अपनाउन र तयारी गर्न संसदीय समितिको सरकारलाई निर्देशन। नेपालमा आज थप 260 जनामा कोरोना संक्रमण पुष्टि। र जापानले उत्तर कोरियामाथि प्रतिबन्ध अझै 2 वर्ष थप्यो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका 4 सांसदलाई कार्यवाही गरेको संघीय संसद सचिवालयलाई जानकारी गराएको छ। प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कार्यवाही गरिएको माओवादी केन्द्रले संघीय संसद सचिवालयलाई गराएको जानकारी गराएको जनाएको छ। राजनैतिक दल त्याग सम्बन्धी ऐन 2073 दफा 31 र 32 बमोजिम स्पष्टीकरण माग गरी मन्त्री परिषदबाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कार्यवाही गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयलाई जानकारी गराउनुभयो। कर्णाली प्रदेशका 3 जना मन्त्रीले आज सामूहिक राजीनामा दिनुभएको छ। नेकपा एमाले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेबाट सरकारमा सहभागी सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढा र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष राजीनामा पत्र बुझाउनुभयो। नेकपा विभाजनपछि एमाले यही चैत्र 5 गते माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका 20 जना, माओवादी केन्द्रका 12 जना, नेपाली कंग्रेसका 6 जना र राप्रपाका 1 जना सांसद हुनुहुन्छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले भारत सहित अन्य छिमेकी मुलुकहरूमा बढ़दै गरेको कोरोना भाइरस संक्रमणले नेपालमा आउन सक्ने जोखिमको आकलन गरी आवश्यक सतर्कता अपनाउन तथा रोकथाम एवं नियन्त्रणको पूर्व तयारी गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका काम कार्यवाहीको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई विगतको अनुभवका आधारमा क्वारेन्टाइन तथा आइसोलेशन सेन्टरहरू व्यवस्थित गर्ने लगायतका पूर्व तयारीहरू गर्न निर्देशन दिएको हो। यसै गरी बैठकले प्रयोगशाला तथा अस्पतालहरूमा देखिएको जनशक्ति अभावको समस्यालाई तत्काल सम्बोधन गरी तयारी अवस्थामा राख्न तथा आईसीयू बेड, अक्सिजन लगायतका सुविधाहरू सबैलाई सहज रूपमा उपलब्ध हुने गरी व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। यस्तै बैठकले पीसीआर परीक्षण तथा कोरोना विरूद्धको खोप सबै नागरिकका लागि उपलब्ध हुने गरी व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले स्वास्थ्य संस्थाहरूमा देखिएको जनशक्ति अभावलाई सम्बोधन हुने गरी मन्त्रालयले कर्मचारी समायोजन पुनरावलोकन गर्न लागेको बताउनुभयो। मन्त्री त्रिपाठीले कोरोना विरूद्धको खोप तथा अन्य स्वास्थ्य सामग्रीहरूको अभाव नहुने गरी आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको समेत बताउनुभयो। समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू खगराज अधिकारी, उमाकान्त चौधरी, जीवनराम श्रेष्ठ, मानबहादुर विश्वकर्मा लगायतले भारतसँगको खुला सीमाका कारण आउन सक्ने जोखिमका आधारमा सीमावर्ती पालिकाहरूको क्षमता अभिवृद्धिमा जोड़ दिन तथा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुरूपका क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रको क्षमता बढ़ाउने माग गर्नुभएको थियो। आज देशभर थप 260 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 4,243 वटा पीसीआर परीक्षणमा 260 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,78,470 पुगेको छ। आज थप 113 जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 2,73,455 पुगेसँगै संक्रमणबाट निको हुने दर 98.2% पुगेको छ। हाल मुलुकभरमा 1,979 जना सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोविड 19 विरूद्धको खोप भेरोसेल भोलिदेखि लगाउन शुरू गरिने बताउनु भएको छ। नेपाल स्वास्थ्य सम्मेलन 2021 को आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै मन्त्री त्रिपाठीले भोलिदेखि 40 देखि 59 वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने बताउनुभयो। मन्त्री त्रिपाठीले भारतमा संक्रमण बढ़दै गएकाले नेपालमा पनि फेरि संक्रमणको जटिलता थपिएको बताउनुभयो। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले कोविड 19 को महामारी निर्मूल गर्न सरकार, व्यवसायी, गैर सरकारी संस्था र नागरिक समाज बीचको सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो। भौतिक योजना तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि लगानी बोर्डले स्रोत जुटाउने कार्य अघि बढ़ाएको बताउनु भएको छ। आज पाँच थरको फिदिममा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री नेम्बाङले सरकारले विकास योजनालाई तीव्र गतिमा अघि बढ़ाइरहेको बताउनुभयो। उहाँले सरकारले समृद्धिका यात्रामा अघि बढ़दै गर्दा पार्टीभित्रको द्वन्दका कारण सोचे जति प्रगति हुन नसकेको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएको बताउनु भएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दूषित मनसाय राखेर गैर कानूनी रूपमा व्यक्तिले दर्ता गराएका बाँकी जग्गालाई पनि सरकारले फिर्ता ल्याएरै छाड्ने दृढ़ता व्यक्त गर्नुभयो। मन्त्री तुम्बा हाम्फेले जग्गाधनी, लेखापढ़ी व्यवसायी र कर्मचारी इमान्दार भएमा बिचौलियाका नाममा हुने आर्थिक चलखेल सहज रूपमा रोक्न सकिने बताउँदै भूमि व्यवस्थापनका क्षेत्रमा जति समस्या छ त्यति नै उपचारका बाटा रहेका बताउनुभयो। मन्त्री तुम्बा हाम्फेले भूस्वामित्व र जग्गा दर्ता प्रणालीलाई थप विश्वसनीय, भरपर्दो र वैज्ञानिक बनाउन हाल प्रचलित लिखित दर्ता प्रणालीबाट हकदावी दर्ता प्रणालीमा परिवर्तन र स्तरोन्नति गर्ने निर्णय भई लागू गर्ने सन्दर्भमा अध्ययनको चरणमा रहेको जानकारी दिनुभयो। काठमाण्डौ उपत्यका सहित देशभरि वायु प्रदूषण फेरि बढ़ेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ। वन जंगलमा लागेको डढेलोका कारण वायु प्रदूषण हिजोदेखि फेरि बढ़ेको वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिनुभयो। उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कन परे अनिवार्य मास्कको प्रयोग गर्न समेत अनुरोध गर्नुभयो। उहाँले वायु प्रदूषणका कारण फोक्सोमा क्यान्सर, मुटु सम्बन्धी रोग, मस्तिष्क घात, हृदयघात जस्ता जटिल समस्या देखिने भएकोले विशेष सावधानी अप्नाउनु पर्ने बताउनुभयो। अहिले घाम नलाग्ने, चिसो हुने, नाक आँखा पोल्ने असर देखिने भएकोले स्वास्थ्य सुरक्षामा थप सावधानी अपनाउनु पर्ने बताइएको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्र रूपमा भइरहेको छ। केही महिनादेखि ब्लास्टिङ सामग्रीको अभाव भएका कारण सड़क निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो। चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लास्टिङ सामग्री सिमीकोट ल्याइसकेपछि रोकिएको निर्माण कार्य शुरू भएको सिमीकोट हिल्सा सड़क योजनाका प्रमुख विशुन दास लामाले बताउनुभयो। काठमाण्डौ महानगरपालिका वडा नम्बर 30 का वडा सचिव भरत कुमार पोखरेललाई सेवाग्राहीसँग 4 लाख रूपियाँ घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ। वडा सचिव पोखरेलले सेवाग्राहीलाई नियमानुसार पाउने रकमको भुक्तानी नगरी 4 लाख रूपियाँ घुस लिएको पुष्टि भएपछि उनी विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। बझाङका स्थानीय तहहरूले आर्थिक वर्ष 2077-78 का विभिन्न योजनाहरू समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढ़ाएका छन्। आर्थिक वर्षको अन्त्यमा गरिएका काम दिगो एवं प्रभावकारी नहुने र बजेट समेत फ्रिज हुन सक्ने भएकाले स्थानीय तहहरूले समयमै काम सक्न जोड़ दिएका हुन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
आर्थिक वर्षको अन्तमा योजनाको काम हतारमा हुँदा प्रभावकारी र गुणस्तर नहुने साथै रकम दुरूपयोग र फ्रिज हुने अवस्थालाई कम गर्नका बझाङका स्थानीय तहले यो वर्ष योजनाका कामहरू छिटो छरितो गराउन जोड़ दिइरहेका छन्। संघ प्रदेश स्थानीय तहबाट विनियोजन भएका योजनाहरूको काम अहिले जिल्लामा धमाधम भइरहेका छन्। गाउँपालिकामा भइरहेका योजनाहरूको कामबारे बताउँदै खप्तर छान्ना गाउँपालिकाका अध्यक्ष वर्क बहादुर रोकाया,
खप्तर छान्ना गाउँपालिकामा यो दुई योजना भन्दा सिबाएको अरू योजना छैन, हाम्रो 95 भन्दा ओभर नै गइसक्यो।
उहाँ जस्तै बुङ्गोल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर रोकाया,
हामीले यस आर्थिक वर्ष 77-78 लागि नगरपालिकाबाट विनियोजन भएका योजनाहरू तथा संघ र प्रदेशबाट आएका योजनाहरूको अधिकांशको समाप्त भइसकेको अवस्था पनि हो। यसको साथसाथै सानातिना योजनाहरू उपभोक्ता समितिहरूले निर्माण गरी रकम भुक्तानी लिइसकेको अवस्था पनि छ र यस वर्षमा सशस्त्र योजनाहरू मध्येबाट भवन निर्माण लगायतका कार्य बाहेक अन्य कार्यहरू कुनै बाधा व्यवधान आएन भने चाँडैभन्दा चाँडो यी कामहरू सम्पन्न हुने।
तलकोट गाउँपालिकामा भइरहेका योजनाहरूको कामबारे बताउँदै गाउँ कार्यपालिकाकी सदस्य रना धामी,
तलकोट गाउँपालिकाको कुरा एकदेखि सातवटासम्म हामीले उपभोक्ता समितिलाई तालिम दियौं, सम्झौता गर भन्यौं, त्यही पछाडि अब खाता खोल भन्यौं, पहिलो किस्ता माग गर भन्यौं। प्रदेशका योजना संघका योजना चाहिँ पहिलो किस्ता मागिसक्यो, ठुला ठुला योजनाहरू काम चालु नै छन्। तलकोट गाउँपालिकाका हाम्रा 5 लाख भन्दा मनिका योजना सिद्धिसके, 5 लाख भन्दा माथिका योजना चाहिँ आधी काम सिद्धिएको र अध काम हुनु बाँकी रहेको छ।
संघ र प्रदेश सरकारबाट आर्थिक वर्षको अन्तमा केही बजेट र योजनाहरू आउने हुँदा त्यस्ता योजनाहरूको खासै उपलब्धि नभएको गुनासो गर्ने स्थानीय तहका प्रमुखहरूले नेपाल सरकारले पहिलो चौमासिकमै रकम निकासा गर्न सके, संघ प्रदेश र स्थानीय तहका योजनाहरूको दिगोपना र पारदर्शिता गर्न सकिने उनीहरूको भनाइरहेको छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बझाङको तलकोट गाउँपालिका 1 चौडामा पानी ट्याङ्की फुटेर स्थानीय 52 वर्षीय गोकुल कुँवरको घटनास्थलमै मृत्यु र 48 वर्षीय सुन्दरी देवी कुँवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल आरोहण गर्न 37 आरोही समूहले आरोहण अनुमति पाएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले हालसम्म वसन्त यामको आरोहणका लागि सगरमाथा सहितका विभिन्न हिमाल आरोहणका लागि 37 आरोही समूहलाई आरोहण अनुमति दिएको जनाएको छ। सगरमाथाका 18 सहित 37 आरोही समूहका 303 आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ। सगरमाथा आरोहणका लागि मात्रै 18 आरोही समूहले अनुमति लिएको छ। हालसम्म सगरमाथाको 18 आरोही समूह सहित 37 आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो। विभागले आरोहण अनुमति दिएका हिमाल मध्ये सबैभन्दा बढ़ी सगरमाथा आरोहणका लागि छ। विभागले हालसम्म सगरमाथा अन्नपूर्ण मकालु मनास्लु धौलागिरी लोत्से पुमरी नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरू 2 वर्ष थप गरेको छ। उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुंग्याउन ठोस पहल नगरेको भन्दै जापानले थप प्रतिबन्ध लगाएको हो। जापानले लगाएको प्रतिबन्धमा उत्तर कोरियाले विश्वका अरू देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरूलाई जापानी बन्द गाहमा प्रवेश नदिइने उल्लेख छ। उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम विरूद्ध संयुक्त राष्ट्रसंघीय प्रतिबन्धलाई पनि जापानले अनुसरण गर्नेछ। राष्ट्रसंघीय प्रतिबन्धमा हात हतियारको व्यापारमाथि प्रतिबन्ध, उत्तर कोरियाली सम्पत्ति रोकका, जनता जनता बीचको आदान प्रदान तथा शिक्षा र तालिममा प्रतिबन्धहरू समावेश छन्। उत्तर कोरियाले करिब 1 वर्षको अवधिमा पहिलो पटक गत मार्च 25 2 ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। जापानले परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको उल्लंघन भन्दै भर्त्सना गरेको थियो। जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिबन्धको पूर्ण कार्यान्वयनका लागि उत्तर कोरियासँग आग्रह गर्दै आएको छ। जापानले उत्तर कोरियामाथि सन् 2006 सीमित प्रतिबन्धहरू लगाउन थालेको थियो, तर त्यसैता जापानले त्यस्तो प्रतिबन्धलाई थप विस्तार र व्यापक बनाउँदै लगेको छ। नाइजेरियाको दक्षिण पूर्वी भाग स्थित एक कारागारमा सशस्त्र बन्दुकधारी समूहले आक्रमण गरी त्यहाँ बन्दी जीवन बिताइरहेका कम्तीमा 1,800 संख्याका कैदीबन्दीलाई भगाएका छन्। विस्फोटक पदार्थ पड्काएर जेल परिसरभित्र प्रवेश गरेका सशस्त्र समूहले गरेको कारागार आक्रमणपछि भागेका 6 कैदीबन्दी कारागार फर्केका छन् भने 35 भाग्न अस्वीकार गरेका छन्। नाइजेरियाको सरकारी स्रोतले आक्रमणका पछाडि आदिवासी वाइफा समूहको हात रहेको दावी गरेको छ। इरानको आणविक कार्यक्रमको विषयमा यसअघि रोकिएको बहुपक्षीय वार्तामा अमेरिका फर्कने भएको छ। अमेरिकाको यसअघिको सरकारले इरानले थप 2015 उसको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने उद्देश्यले भएको बहुपक्षीय सम्झौता विपरीत कार्य गरेको भन्दै इरानको आणविक कार्यमा सम्बन्धी भावी बैठकमा सहभागी नहुने भन्दै इरान विरूद्धको नाकाबन्दी सम्बन्धी योजनालाई कायम राखेपछि इरान र अमेरिका बीच द्वन्द्व शुरू भएको थियो। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लिएको कैयौं सन्धि सम्झौता र नीति परिवर्तन गर्दै अघि बढ़िरहेको वर्तमान जो बाइडेनको सरकारले भियनामा हुन गइरहेको इरान सम्बन्धी बहुपक्षीय भेलामा पुनः सहभागिता जनाउने घोषणा गरेको छ। विगत 2 रशियाको सर्वोच्च पदमा रहन सफल राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् 2036 पदमा रहिरहने संवैधानिक बाटो खुल्ला भएको छ। रशियाको संसद डुमाले राष्ट्रपतिको कार्यकाल अझै 2 कायम हुन सक्ने गरी संविधानमा गरेको संशोधनलाई राष्ट्रपति पुटिनले स्वीकृति प्रदान गरेपछि अब पुटिन आगामी 6 वर्षको थप 2 राष्ट्रपति हुन बाटो खुल्ला भएको हो। रूसमा राष्ट्रपति पुटिनले एकलौटी शासन गरेर तानाशाह बन्ने प्रयास गरेको भन्ने आवाज उठिरहेका बेला राष्ट्रपतिको कार्यकाल बढ़ाउने सम्बन्धी नयाँ व्यवस्था लागू भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यो साताको पहिलो दिन आइतबारदेखि कारोबारमा नयाँ रेकर्ड बनाउन थालेको नेपाली शेयर बजारको परिसूचक नेप्सेले मंगलबार पनि नयाँ रेकर्ड निर्माण गरेको छ। सोमबारको उच्च 2658.74 बिन्दुको रेकर्ड ब्रेक गर्दै मंगलबार नेप्से सूचक नयाँ उचाइमा पुगेको हो। यस दिन नेप्से सूचक 0.59% अर्थात 15.72 अंकले बढेर 2674.46 बिन्दुमा पुगेको छ। यो अहिले समयकै उच्च बिन्दु हो। मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन 213 कम्पनीका 1,61,08,499 किता शेयरहरू 7,47,77,00,000 रुपियाँमा किनबेच भएका छन्। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर 4 र 5 निर्माण भएको 22.1 मेगावाटको माथिल्लो चाकु ए जल विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ। निजी क्षेत्रको शिवश्री हाइड्रो पावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत मंगलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरू गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिनुभयो। प्रति मेगावाट 22 करोड लगानी भएको आयोजनाबाट हाल दैनिक सरदर 3.5-4 मेगावाट विद्युत उत्पादन भएको छ। तनहुँको बन्दीपुरलाई साहसिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ। बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधारहरू र केबल कार निर्माण भइरहेको छ। बन्दीपुर केबल कार एण्ड टुरिज्मले करिब 2 अर्बको लागतमा पर्यटकीय अवधारणा अनुरूप पर्यटन पूर्वाधार र केबल कार निर्माण गरिरहेको हो। बन्दीपुरमा मिनी ग्रेटवाल, साइकल लेन, जंगल सफारी लगायतका पूर्वाधारमा समेत लगानी गरी केबल कार निर्माण कम्पनीले पर्यटन प्रवर्धनको योजना बनाएर बन्दीपुरलाई साहसिक पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न लागि केबल कारका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो। केबल कार निर्माण कम्पनीले आफ्ना सहायक कम्पनी मार्फत अग्लो बन्जी जम्पको निर्माण, जंगल पिङ, 1,800 मिटर लामो स्पाइडर जीप लाइन, 50 मिटर लामो सिसाको पुल समेत बनाउने गरी डीपीआर तयार गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो। मनोरञ्जनपूर्ण पूर्वाधार निर्माण गरी दैनिक 5,000 पर्यटक बन्दीपुरमा भित्राउने योजना बनाएको पनि कम्पनीले जनाएको छ। बन्दीपुरमा निर्माणाधीन केबुल कारको 65% निर्माण कार्य सम्पन्न भएको छ।
अब खेल समाचार गिरिसा उपाध्यायबाट।
मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगिता सिम्रा गोल्ड कपको 11 संस्करण चैत्र 31 गतेदेखि 12 सिम्रामा शुरू हुने भएको छ। 10 संस्करणसम्म सिम्रा गोल्ड कपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने जितपुर सिम्रा गोल्ड कप नामाकरण गरिएको आयोजकले जनाएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने प्रतियोगिता 20 गतेदेखि शुरू हुने भनिए पनि व्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो। तर हाल सबै तयारी करिब सकिएकाले चैत्र 31 31 गतेदेखि शुरू हुने आयोजकले जनाएको छ। सिमरा रंगशालामा हुने प्रतियोगितामा ए डिभिजनका 6 आयोजक र मोफसलका 6 गरी 12 टीमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष लामाले जानकारी दिनुभयो। 2075 माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले 6 लाख र उपविजेताले 3,01,000 प्राप्त गरेका थिए। गत वर्ष भने कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो। नेपाल सोतोकान कराते डो एसोसिएशन भक्तपुरले 4 राष्ट्रिय सोतोकान कराते च्याम्पियनशीप एवं सूर्य एक मेयर कप 2077 को आयोजना गर्ने भएको छ। यही चैत्र 28 गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका 7 सोतोकान कराते 32 डोजका 150 भन्दा बढ़ी खेलाड़ीको सहभागिता रहनेछ। प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने टोलीलाई नगद पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। उत्तर कोरियाले यसपटक जापानमा हुने ओलम्पिक खेलमा सहभागिता नजनाउने भएको छ। कोविड 19 खतरा औल्याउँदै उत्तर कोरिया सरकारले यस्तो निर्णय लिएको हो। दक्षिण कोरियाले उत्तरसँग स्थगित सीमा बैठक पुनः शुरू गर्न खेललाई उपयोग गर्ने आशा राखिएको बेला उत्तर कोरियाको यस्तो निर्णय आएको हो। सन् 2018 दुवै कोरियाले संयुक्त टोली ओलम्पिकमा पठाएपछि दुवै कोरियाबीच केही समय सम्बन्ध राम्रो बनेको थियो।
अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको तराई र पहाड़ी भूभागका अधिकांश स्थानहरूमा तुवालो लागेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 10.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 14.8 डिग्री सेल्सियस र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 15.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्वारा नेकपा एमाले प्रवेश गरेका 4 सांसदलाई कार्यवाही गरिएको संघीय संसदलाई जानकारी। कर्णाली प्रदेश सरकारमा एमालेबाट सहभागी 3 मन्त्रीद्वारा सामूहिक राजीनामा। कोरोना संक्रमण बढ़न नदिन आवश्यक सतर्कता अपनाउन र तयारी गर्न संसदीय समितिको सरकारलाई निर्देशन। नेपालमा आज थप 260 जनामा कोरोना संक्रमण पुष्टि र जापानले उत्तर कोरियामाथि प्रतिबन्ध अझै 2 वर्ष थप्यो। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।